यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा यही माघ 18 गतेका लागि संघीय संसदको अधिवेशन आह्वान। जलवायु परिवर्तनले पारेको असर र समाधानबारे विश्व समुदायको ध्यान आकर्षण गराउन आगामी जेठ 2 देखि 4 गतेसम्म काठमाडौँमा सगरमाथा सम्वाद आयोजना गर्ने सरकारको घोषणा। बाक्लो कुहिरो र हुसुसँगै चिसो बढ़ेपछि तराई मधेसको जनजीवन प्रभावित। सरकारी अस्पतालमा बढ़दो बिरामीको चाप व्यवस्थापन गर्न सुरक्षा निकायबाट संचालित अस्पतालहरूसँग सहकार्य गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्ताव। टर्कीको एउटा होटलमा आग लागि हुँदा कम्तीमा 76 जनाको मृत्यु। र प्रधानमन्त्री कप महिला राष्ट्रिय T20 क्रिकेटमा बागमती प्रदेशको जीत।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। मन्त्री परिषद बैठकको सिफारिशका आधारमा राष्ट्रपति पौडेलले यही माघ 18 गते शुक्रबार दिउँसो 1 बजे बस्ने गरी संसदको हिउँदे अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा सम्वाद कार्यक्रमको शुभारम्भ गर्नुभएको छ। अन्तर्राष्ट्रिय हिमनदी वर्ष 2025 अवसरमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी जेठ 2 गतेदेखि 4 गतेसम्म काठमाडौँमा हुने सगरमाथा सम्वाद कार्यक्रमको शुभारम्भ गर्नुभएको हो। त्यसक्रममा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका बारेमा जागरूकताका साथै विश्व समुदायको ध्यान केन्द्रित गर्न सम्वाद कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो।
The first edition of Sagarmatha Sambad will provide an open platform to discuss these issues in earnest. I firmly believe this platform will inspire collaboration, innovative solutions and renewed political will. I urge friendly nations, the international community and organizations to join hands with us in making the Sambad a success.
प्रधानमन्त्री ओलीले नेपालले जलवायु न्यायका सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा सशक्त आवाज उठाउँदै आएको उल्लेख गर्नुहुँदै सगरमाथाले विश्वमा चिनिएको नेपालले आयोजना गरेको कार्यक्रम सबै मिलेर फलदायी बनाउनु पर्नेमा जोड़ दिनुभयो।
We are also expressing the solidarity with the urgent call reflected in UN's International Year of Glaciers Preservation 2025 to preserve the fast receding glaciers and the rise awareness on the importance of Earth's rare resources like snow-capped Himalaya and slow-moving but fast-depleting glaciers.
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिव डाक्टर महेश्वर ढकालले पर्यटन, खाद्य सुरक्षा, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण लगायतका महत्वपूर्ण साझा सवालहरूमा विश्वको ध्यान आकर्षण गरी जोखिम न्यूनीकरणका लागि सगरमाथा सम्वाद कार्यक्रमको आयोजना गर्न थालिएको जानकारी दिनुभयो। कार्यक्रममा उप प्रधानमन्त्री, मन्त्रीहरू, सचिवहरू, विशिष्ट अधिकारीहरू र नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसेर कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने प्रणालीको विकास गर्न लागि बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञहरूसँग छलफल गर्नुहुँदै हिजो प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताउनुभयो। कार्यक्रमका सहभागी उद्यमी एवं विज्ञहरूले हालै सरकारले ल्याएको अध्यादेशमा नेपालीले सूचना प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न सक्ने, लगानी स्वदेश तथा विदेशमा आदान प्रदान गर्न सक्ने खालको सहजीकरणको व्यवस्था गरिएको भन्दै आफूहरू त्यसबाट उत्साही भएको प्रतिक्रिया दिनुभयो। केही दिनदेखि लगातार बाक्लो हुस्सुसँगैको शीतलहरका कारण तराई मधेसको जनजीवन कष्टकर बनेको छ। अत्यधिक चिसो बढ़ेपछि बालबालिका तथा ज्येष्ठ नागरिक बढ़ी प्रभावित भएका छन्। शीतलहरबाट जोगिन विभिन्न जिल्लामा विद्यालयहरूमा जाड़ो विदा दिन थालिएको छ। नेपालगंज उपमहानगरपालिकाले आजदेखि 3 दिनसम्म नगरभित्रका सम्पूर्ण विद्यालयहरूमा पठन पाठन बन्द गर्ने निर्णय गरेको उपमहानगरका शिक्षा महाशाखाका प्रमुख गोर्खबहादुर थापाले जानकारी दिनुभयो। त्यस्तै बाँकेकै खजुरा गाउँपालिकाले आज र भोलि विद्यालयमा विदा दिएको गाउँपालिकाका अध्यक्ष डम्मर विकले बताउनुभयो। चिसोसँगै शीतलहर चलेकाले पठन पाठनमा समस्या देखिनुका साथै बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेकाले विभिन्न विद्यालयहरूले विदा दिन थालेका छन्। केही दिन यता तराई मधेसका जिल्लाहरूमा हुसु र शीतलहर चलिरहेको र यो क्रम अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाले जानकारी दिनुभयो।
विशेष गरी तराईका बुवाहरूमा चाहिँ बाक्लो हुसु कुहिरो लागेको अवस्था छ। हिजो अस्तिको तुलनामा पनि आज बिहान पख चाहिँ अलिकति बाक्लो हुसु कुहिरो छ, विशेष गरी पूर्वी बुवाग र मध्य बुवाहरूमा। यो क्रम चाहिँ अब दिउँसो अपरान्नसम्म रहन्छन्। अब अधिकांश स्थानहरूमा त अपराह्न पछि सुधार भएर जान्छ भने अब एक दुई स्थानमा चाहिँ साँझसम्म पनि हुन सक्ने सम्भावना छ। पानीको थपा खस्नु होइन, त्यसै गरी अब तपाईँको भिजिबिलिटी कम हुनु, यो शीतलहर चाहिँ अन्तर्गत पर्छ। यो क्रम चाहिँ लगातार दुई दिनसम्म भयो भने तेस्रो दिनमा चाहिँ हामी यो शीतलहर भयो भनेर चाहिँ डिक्लेयर गर्ने गरेका छौँ। यो वर्षको कुरा गर्दाखेरि चाहिँ अब एक दिन हुने, फेरि दोस्रो दिनमा घाम लागिदिने अथवा छिटो सुकुरो हटेर जाने भएकोले गर्दा ठ्याक्कै हामी शीतलहर घोषणा गर्न सकेका छैनौँ।
अहिलेको यो मौसमी प्रणाली अब कहिलेसम्म कायम रहन्छ, मौसममा सुधार चाहिँ कहिलेबाट हुन्छ?
अब शीतलहरकै कुरा गर्नुहुन्छ भने त अझ यो दुई तिन दिनलाई चाहिँ अब बिहान पक्का यस्तै नै सुकुरो लाग्ने, दिउँसो अपराह्न पछि अलिकति सुधार हुन जाने, कतै कतै अलिकति केही समय लाग्ने देखिन्छ। आजबाट चाहिँ अलिकति पश्चिम निकाय प्रणालीको प्रभाव देखिन्छ, जसले गर्दा पश्चिमतिरका हाम्रो यो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पर्वतीय हिमाली भूभागमा वर्षाको हिमपातको सम्भावना छ। अन्य भूभागमा चाहिँ उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन, प्राय पनि पहाड़ी भूभागहरूमा चाहिँ आंशिक वृद्धि हुने चाहिँ देखिन्छ।
केही बेर अघि हाम्रा सहकर्मी दीपक जोशीसँगको कुराकानीमा मौसमविद झाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैमा सुझाव दिनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरूमा बिरामीको चाप घटाउन सुरक्षा निकायद्वारा संचालित अस्पतालहरूसँग सहकार्यको प्रस्ताव गरेको छ। प्रहरी महानिरीक्षक तथा नेपाली सेनाद्वारा संचालित स्वास्थ्य संस्थाका प्रमुखहरूसँग हिजो छलफल गर्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरूमा पालो कुर्नुपर्ने अवस्था हुँदा सुरक्षा निकायका अस्पतालहरूमा अपरेशन वार्ड खाली भएमा सेवा उपलब्ध गराउने गरी सहकार्यको प्रस्ताव गर्नुभयो। मन्त्री पौडेलले संघीय अस्पतालहरूमा शिफ्ट थप्ने तथा अतिरिक्त समयमा काम गर्ने गरी बिरामीको चाप व्यवस्थापन गरिरहेको पनि उल्लेख गर्नुभयो। उहाँले स्वास्थ्य बीमा कार्यक्रम सुरक्षा निकायका अस्पतालहरूमा प्रभावकारी बनाउने बारे पनि सुझाव दिन आग्रह गर्नुभयो। सुरक्षा निकायका अस्पतालहरूसँग सहकार्य गरी सरकारी अस्पतालको चाप व्यवस्थापनका लागि आवश्यक खाका तयार पार्न नेपाल सरकारका अतिरिक्त सचिव डाक्टर टंक बाह्रकोटीको नेतृत्वमा गत साता स्वास्थ्य मन्त्रालयले कार्यदल बनाएको थियो। त्यसै मन्त्री पौडेलले आपतकालीन अवस्थामा नागरिकको उद्धारका लागि एयर एम्बुलेन्स नभएकाले सहयोग गर्न पनि नेपाली सेनासँग आग्रह गर्नुभयो। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने निर्णय गरेको छ। एमाले केन्द्रीय सचिवालयको हिजो बसेको 44 बैठकले गौतम नेतृत्वको अभियानसँग सहकार्य गर्दै जाने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। बैठकले पार्टीको विधान महाधिवेशन 2082 साल भदौ 20 22 गतेसम्म ललितपुरमा आयोजना गर्ने निर्णय गरेको छ। बैठकले यही माघदेखि चैत्रसम्म वडा केन्द्रित अभियान प्रभावकारी ढंगले संचालन गर्ने निर्णय पनि गरेको महासचिव पोखरेलले जानकारी दिनुभयो। बैठकले अनुमोदन गर्न बाँकी रहेका गण्डकी कर्णाली र सम्पर्क समन्वय समितिले गरेका प्रदेश समिति सदस्यको मनोनयनलाई अनुमोदन पनि गरेको महासचिव पोखरेलले बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले जलविद्युतका क्षेत्रमा लगानी गर्न दात्री निकायहरूलाई आग्रह गर्नुभएको छ। दात्री निकायका प्रमुख एवं प्रतिनिधिहरूसँग हिजो भएको छलफलमा मन्त्री खड्काले आगामी दिनमा सहयोगलाई थप निरन्तरता दिन आग्रह गर्नुभयो। विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको माथिल्लो अरूण जलाशययुक्त आयोजना तथा एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको दूधकोशी जलाशययुक्त आयोजना समयमै निर्माण सम्पन्न हुने मन्त्री खड्काले विश्वास व्यक्त गर्नुभयो। छलफलमा एसियाली विकास बैंक, विश्व बैंक, जाइका, जीआईजेड, यूएसएआईडी, यूएनडीपी लगायतका दात्री निकायका प्रमुख एवं प्रतिनिधिहरूले ऊर्जा क्षेत्रको विकासमा निरन्तर सहयोग रहने बताउँदै सरकारका तर्फबाट गर्नुपर्ने कामलाई तीव्रता दिन आग्रह गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा बेलायती राजपरिवारका सदस्य ड्युक अफ एडिनबर्गको आसन्न नेपाल भ्रमणका विषयमा पनि छलफल भएको छ। भेटमा परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरूको सहभागिता रहेको थियो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ। आयोगका अध्यक्ष रामबहादुर थापा मगरले राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित समारोहमा नेपालको संविधानको धारा 294 बमोजिम आयोगको आर्थिक वर्ष 2080-81 को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। परराष्ट्र मन्त्री डा आरजू राणा देउवाले संयुक्त राज्य अमेरिकाको 72 विदेश मन्त्रीमा मार्को रूबियो नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले नवनियुक्त आफ्ना अमेरिकी समकक्षी रूबियोप्रति बधाई ज्ञापन गर्नुभएको हो। परराष्ट्र मन्त्री देउवाले बधाई ज्ञापन गर्नुहुँदै नेपाल र अमेरिका बीचको सम्बन्धलाई अझ सुदृढ़ बनाउन विदेश मन्त्री रूबियोसँग सहकार्य गर्न नेपाल तयार रहेको उल्लेख गर्नुभएको छ। नवनियुक्त अमेरिकी विदेश मन्त्री रूबियो फ्लोरिडाका राज्यसभा सदस्य हुनुहुन्छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको प्राथमिकता अहिले सरकार नभई जनतासँगको सम्बन्ध विस्तार रहेको बताउनु भएको छ। चितवनमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै अध्यक्ष प्रचण्डले वर्तमान सरकार 2084 सालको आम निर्वाचनसम्म चलिदिए हुन्थ्यो भन्नेमा माओवादी केन्द्र आशावादी रहेको बताउनुभयो। गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान रोक्न तत्काल अस्थायी र दीर्घकालीन योजना तयार गरिने बताउनु भएको छ। उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित सप्तकोशी नदीको कटान क्षेत्रको हिजो अनुगमन गर्नुहुँदै गृहमन्त्री लेखकले कटान रोक्न आवश्यक पहल गरिने बताउनुभयो। तत्काल बेलका स्थित सप्तकोशी पुलदेखि 3 किलोमिटर तलसम्म अस्थायी तटबन्धको योजना तयार गरी नियन्त्रण गरिने तथा सप्तकोशी पुलदेखि 11 किलोमिटर तल सप्तरीसम्मको क्षेत्र कटान रोक्न स्थायी खालको योजना ल्याउने सरकारले तयारी गरिरहेको गृहमन्त्री लेखकले बताउनुभयो। पछिल्लो समय सप्तकोशी नदीले धार परिवर्तन गरी पश्चिम दिशातर्फ सोझिएर उदयपुरको बेलका नगरपालिकातर्फ तीव्र रूपमा कटान गर्न थालेपछि उदयपुर र सुनसरी जिल्लाका 20,000 स्थानीय त्रसित भएका छन्। गृहमन्त्री लेखकले हिजै सप्तकोशी नदी कटानको अवलोकनपछि त्रियुगा नदीको कटान क्षेत्रको पनि अनुगमन गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालयबाट तयार पारिएको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति 2081 मस्यौदामा एआईका क्षेत्रमा काम गर्दै आएका विज्ञ एवं सरकारवालाहरूबाट प्राप्त सुझाव समेटेर प्रभावकारी र दीर्घकालीन बनाइने बताउनु भएको छ। संचार मन्त्रालयमा हिजो भएको छलफलमा मन्त्री गुरूङले एआई क्षेत्रका लागि आवश्यक पर्ने सबै प्रावधान नीतिमा समावेश गरिने विश्वास दिलाउनुभयो। एन हब संस्थाका संस्थापक दिलीप भट्टराईले मस्यौदामा सुझावसहितको कार्यपत्र प्रस्तुत गर्नुहुँदै एआईको भविष्य चुनौती र अवसरबारे स्पष्ट भई नीति तर्जुमा गर्नुपर्नेमा जोड़ दिनुभयो। एआई सम्बन्धी विज्ञहरूले बन्दै गरेको नीतिमा डाटा सुरक्षा र गोपनीयताको विषयबारे सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्र कुमार ठाकुरले मन्त्रालयले एआईको नीति बलियो बनाउन सरकारवाला माझ छलफल गरिरहेको जानकारी दिनुभयो। सहसचिव अनिल कुमार दत्तले एआई नीति सबैको आवश्यकता र चासोको विषय भएकाले प्रभावकारी खालको नीति बनाउन मन्त्रालय सक्रिय भएको बताउनुभयो। मन्त्रालयका सूचना प्रविधि विज्ञ डाक्टर शालिग्राम पराजुलीले एआई क्षेत्रलाई अटोनोमस बडीका रूपमा लिएर जानुपर्ने बताउनुहुँदै जनस्तरबाट प्राप्त सुझावको भावना अनुरूप नीति तयार गरिने उल्लेख गर्नुभयो। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा छलफल भइरहेको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा समितिका सदस्यहरूबीच सहमति जुटेको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरू रमेश रिजाल, डोलप्रसाद अर्याल, रमा कोइराला र हेमराज राई लगायतले विद्युतीय माध्यमबाट व्यापार गर्दा क्रेताको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले विक्रेताको दायित्व क्रेतालाई हानि नहुने खालको बनाउनुपर्नेमा जोड़ दिनुहुँदै साना तथा मझौला उद्योगीलाई पनि विधेयकले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। अनलाइन माध्यमबाट अर्डर गरिएको सामान भने जस्तो नपाए फिर्ता गर्ने व्यवस्थालाई कानूनी रूपमै सुनिश्चित गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा समितिमा सहमति जुटेकाले मन्त्रालयसँग पुनः एकपटक छलफल गरी समितिबाट पारित गरिने जानकारी दिनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण राज्यको आमदानी हो भन्ने भ्रममा नपर्न आग्रह गर्नुभएको छ। वैदेशिक रोजगार बोर्डले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले रेमिट्यान्स व्यक्तिको आमदानी भएको र राज्यले त्यसलाई चलाउने मात्र हो भन्ने बुझ्नुपर्ने बताउनुभयो। सबै प्रकारका पेसा व्यवसाय र कामलाई सम्मान गर्न नसकिए नेपालका युवा श्रमशक्ति थप बाहिरिने क्रम बढ़ने बताउनुहुँदै उहाँले वैदेशिक रोजगारीलाई पनि सुरक्षित मर्यादित र व्यवस्थित बनाउन सरकार लागि परेको बताउनुभयो। चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोग गर्दा सावधानी अप्नाउन आग्रह गरेको छ। केही दिन यता त्यस क्षेत्रमा जंगली हात्ती ध्रुवे देखिएकाले साँझ 5 बजेपछि यात्रा गर्दा समूहमा मात्रै गर्न निकुञ्जले अनुरोध गरेको हो। धनुषा तथा सिराहा जिल्लाका 25,000 हेक्टरमा सिंचाई सेवा प्रदान गर्दै आएको कमला सिंचाई आयोजनाले नहरको विस्तार गरेसँगै अहिले 38,000 क्षेत्रफलमा सिंचाई सुविधा पुगेको आयोजनाले जनाएको छ। जनकपुर संवाददाता अजय कुमार झाको रिपोर्ट।
सुक्खाको समयमा कमला सिंचाई आयोजनाले आफ्नो क्षेत्र विस्तार गरेपछि आयोजनाको कमाण्ड क्षेत्र विस्तार भएको छ। धनुषा र सिरहा जिल्लाको 25,000 हेक्टर कृषि योग्य भूमिमा सिंचाई गर्दै आएकोमा कमला सिंचाई आयोजनाले नहरको विस्तार तथा सुधार गरेपछि दुई जिल्लाका 38,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको छ। कमलाको कार्यालय रहेको पोर्ताहादेखि भारतको सीमा नाकामा पर्ने प्रवाहसम्मका किसानहरू थप सिंचाई सुविधाले लाभान्वित भएका छन्। को प्रवाहका अगुवा किसान सुजित मिश्र,
धेरै सुविधा भइरहेछ। पानी चाहिँ सालमा तीन चोटि अहिले आइरहेछ, धान खेतीको लागि, गहुँ र तरकारी बालीको लागि। पोर्दाहादेखि लिएर बोर्डरसम्मको किसानहरूको पानी उपलब्ध भइहाल्छ।
आयोजनाको सिंचाई अवस्थाका विषयमा कमला सिंचाई व्यवस्थापन कार्यालय पोर्ताहाका कार्यालय प्रमुख वीरेन्द्र कुमार यादव,
जति बेला यो सिस्टम डिजाइन भयो त्यति बेला 12,500 धनुषातिर र 12,500 सिराहातिर गरी जम्मा चाहिँ 25,000 हेक्टरको लागि यो संरचनाहरू चाहिँ निर्माण भएको। निर्माण भइसकेपछि बीचमा केही छुटेका पाठहरू, त्यहाँका किसानहरूको सक्रियता, नयाँ नहरहरू थपियो र केही मूल नहरबाट निस्केका उपशाखाहरू थपेको कारणले हामीले गत वर्ष विभागबाट अध्ययन गराउँदा दुईतिर गढी जम्मा 38,000 हेक्टर चाहिँ क्षेत्रफल अहिले अवस्था देखिन्छ। हाम्रो
कतिपय सिंचाई आयोजनाले तोके अनुसारको क्षेत्रमा सिंचाई दिन नसकेको बेलामा कमला सिंचाई आयोजनाले लक्ष्य भन्दा बढी कसरी सिंचाई सेवा दिन सक्यो भन्ने जिज्ञासामा पुनः कार्यालय प्रमुख यादव,
यो हिउँदमा वर्षा नभएको अवस्थामा पनि हामीले पुछार समय धनुषामा पनि हाम्रो प्रवाहसम्म पनि पानी पुगेको छ, त्यसै गरी हाम्रो सिरहामा पनि पुछार समय पानी हाम्रो दुईतिरै गरेर जम्मा 25,000 हेक्टरमा चाहिँ सिंचाई सुविधा यो हिउँदे बालीको लागि चाहिँ पुगिरहेको छ। सबैतिर एकैचोटि पानी पुग्दैन, आलो पालो गरेर चाहिँ पानी सञ्चालन गरेको छौँ।
आगामी दिनमा आयोजनाले थप सेवा विस्तार गर्दै जानु पर्दछ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
बाँकेको राप्ती सोनारी गाउँपालिका दुई राजपुरका स्थानीय बासिन्दाले वन्यजन्तु बस्तीमा पस्न थालेपछि आर्थिक र मानसिक समस्या झेल्न थालेका छन्। गाउँ बस्तीसँगै रहेको वन जंगलबाट बाघ, बाँदर, निलगाई, बदेल लगायतका जनावर बस्तीमा पस्न थालेपछि किसानका बाली र पशु चौपायामा ठूलो क्षति पुग्ने गरेको छ। जनावरले क्षति पुर्याएपछि समस्या समाधानका लागि सरकारवाला निकायले प्रभावकारी पहल गर्न नसकेको स्थानीयले गुनासो गरेका छन्। निकुञ्ज र स्थानीय निकायबीच समन्वयको अभावले राहत प्रक्रिया झन कठिन बनेको उनीहरूको भनाइ छ। नारायणी लिफ्ट सिंचाई आयोजनाले हिउँदमा पनि पानी उपलब्ध गराउन थालेको छ। आयोजनाले 50 वर्षपछि आफ्ना दुवै नहरबाट हिउँदमा पानी छाडेको हो। यसअघि वर्षायाममा मात्रै पानी छाडिने गरेकोमा अब 12 महिना नहरमा पानी ल्याउन सकिने आयोजनाका सूचना अधिकारी कुलराज चालिसेले जानकारी दिनुभयो। 2039 सालमा स्थापना गरिएको आयोजनाले चितवन लगायतका विभिन्न जिल्लामा यसपटक हिउँदको समयमा दुईवटै नहरमा पानी छाडेको छ। विगतका वर्षहरूमा उपभोक्ताको माग नहुने गरेकोमा दुई वर्ष यता माग बढेपछि 24 घण्टा पानी छाड्न थालिएको र अहिले 35% क्षेत्रफलमा गहुँ, आलु र दाल राजमा खेती भइरहेको सूचना अधिकारी चालिसेले जानकारी दिनुभयो। पर्सा जिल्लामा स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी, पारदर्शी र नागरिक मैत्री बनाउने अभियान शुरू गरिएको छ। जिल्लाका सरकारवालाहरू सम्मिलित बैठकले पर्साका सरकारी, निजी र सामुदायिक अस्पताल एवं स्वास्थ्य संस्थाहरूमा सेवा सरल र पारदर्शी बनाउने तथा अस्पतालहरूले लिने शुल्कमा एकरूपता कायम गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो। टर्कीको बोलुस्थित एउटा रिसोर्टमा आगलागी हुँदा कम्तीमा 76 जनाको मृत्यु भएको छ भने 51 जना घाइते भएका छन्। बोलुमा रहेको 12 तले ग्राण्ड कार्टेल होटलमा आगलागी हुँदा त्यहाँ 234 मानिस बसिरहेका थिए। मृत्यु भएका 76 जना मध्ये 2 जनाको आगोबाट बच्न झ्यालबाट हाम फाल्दा ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। बोलु राजधानी अंकाराबाट 170 किलोमिटर उत्तर पश्चिममा अवस्थित छ। बोलुका गवर्नर अब्दुल अजीज अयदिनले प्रारम्भिक अनुसन्धानले आगो चौथो तलाको भान्साबाट सल्किएको र त्यसपछि माथिल्लो तलासम्म फैलिएको बताउनुभयो। अत्यधिक कम तापक्रमका कारण दमकललाई घटनास्थलमा पुग्न लामो समय लागेको पनि अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकाय विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले आफूसँगको आबद्धता त्याग्ने संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गरेको छ। डब्ल्यूएचओले जारी गरेको विज्ञप्तीमा महानिर्देशक टेड्रोस अधानोम गेब्रियसेसले संयुक्त राज्य अमेरिकाको पछिल्लो घोषणाप्रति खेद प्रकट गर्दै डब्ल्यूएचओ विश्वका मानिसहरूको स्वास्थ्य र सुरक्षाका लागि महत्वपूर्ण रूपमा काम गरिरहेको संस्था भएको स्पष्ट पार्नु भएको छ। डब्ल्यूएचओले संयुक्त राज्य अमेरिकाले आफ्नो निर्णयमा पुनर्विचार गर्ने आशा राखेको पनि जनाएको छ। विश्वभरि लाखौं मानिसहरूको स्वास्थ्य र कल्याणका लागि अमेरिका र डब्ल्यूएचओ बीचको साझेदारीलाई कायम राख्न रचनात्मक संवादमा संलग्न हुन आफू तयार रहेको डब्ल्यूएचओले उल्लेख गरेको छ। 7 दशकभन्दा बढ़ी समयदेखि डब्ल्यूएचओ र संयुक्त राज्य अमेरिकाले अनगिन्ती जीवनहरू बचाएका र अमेरिकी संस्थाहरूले पनि डब्ल्यूएचओको सदस्यताबाट योगदान र लाभ उठाएको विज्ञप्तिमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो डब्ल्यूएचओबाट अमेरिका बाहिरिने घोषणा गर्नुभएको थियो। इण्डोनेसियाको राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले मध्य जाभा प्रान्तमा अवस्थित पेकालोंगन रिजेन्सीमा गएको बाढ़ी र पहिरोमा परि कम्तीमा 16 जनाको मृत्यु भएको पुष्टि गरेको छ। घटनामा अन्य 10 जना बेपत्ता रहेको पनि अधिकारीहरूले जनाएका छन्। अधिक वर्षाले त्यस क्षेत्रमा अचानक बाढ़ी र पहिरो निम्त्याएको र घटनास्थलमा उद्धार कार्य भने जारी नै रहेको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूले स्थानीय मानिसहरूलाई सावधानी अपनाउन र नदीहरूबाट टाढा रहन आग्रह गरेका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालमा उत्पादित चिया निर्यातको प्रमुख भन्सार बिन्दु मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको 6 महिनामा चिया निर्यात 55.70% वृद्धि भएको छ। कार्यालयका अनुसार साउनदेखि पुषसम्ममा 2,95,90,37,000 रुपियाँ बराबरको चिया निर्यात भएको हो। सो अवधिमा 11,232.27 मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कणेलले जानकारी दिनुभयो। गत आर्थिक वर्षको सोही अवधिमा 1,90,05,06,000 रुपियाँ बराबरको चिया निर्यात भएको थियो। चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गर्ने हो भने भारतमा माग बढेकोले चियाको निर्यात अझै बढ्न सक्ने चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो। सोही नाका भएर चालू आर्थिक वर्षको पुष मसान्तसम्म अलैंचीको निर्यात 16.7% बढेको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूलाई निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा मंगलबार आयोजित बैठकमा अर्थमन्त्री पौडेलले सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाहरूलाई आवश्यक पर्ने नीति तथा कानून बनाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने भन्दै त्यसका लागि अग्रसरता लिन निर्देशन दिनुभयो। सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूले केही ठाउँमा कर्जा असुलीमा समस्या रहेको भन्दै पुँजीको वृद्धि र लगानी विस्तारका लागि केन्द्रित हुने बताउनु भएको थियो। चालू आर्थिक वर्षको 6 महिनाको अवधिमा नेपालले 7,23,58,13,00,00 रुपियाँ बराबरको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गत पुष मसान्तसम्ममा 8,22,37,05,00,00 रुपियाँ बराबरको वस्तु आयात हुँदा 98,78,92,00,00 बराबरको वस्तुहरू निर्यात भएका छन्। गत आर्थिक वर्षको 6 महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा निर्यात 31.78% बढ्दा आयात 7% वृद्धि भएको छ। यस अवधिमा व्यापार घाटा 4.38% बढेको छ। नेपालले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग बेहोरेको छ। यस अवधिमा भारतसँगको मात्र व्यापार घाटा 4,29,14,00,00,000 बराबर पुगेको छ। मंगलबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला 1,100 रुपियाँले बढेको छ। सोमबार प्रतितोला 1,57,000मा किनबेच भएको छाप भएको सुन मंगलबार 1,58,100 रुपियाँमा किनबेच भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
बागमती प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी20 क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो चरणको अन्तिम खेलमा मंगलबार मध्य प्रदेश विरूद्ध 7 विकेटको जित निकालेको छ। जितसँगै 3 खेलमा 4 अङ्क जोडेको बागमती समूह बीबाट सुपर फोरमा प्रवेश गरेको छ। कोशी प्रदेशको भने सुपर फोरको सम्भावना समाप्त भएको छ। समान अङ्क भए पनि बागमतीले कोशी प्रदेशलाई नट रनरेटमा पछि पारेको हो। धनगढ़ी स्थित फाल्पा क्रिकेट मैदानमा 41 रनको लक्ष्य बागमतीले 6.4 ओभरमा 3 विकेट गुमाउँदै पूरा गर्यो। अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कोशी प्रदेश विरूद्ध 9 विकेटको जित दर्ता गरेको छ। जितसँगै 3 खेलमा 4 अङ्क जोडेको आर्मीले समूह बीबाट सुपर फोरमा स्थान पक्का गरेको छ। पहिलो पराजय बिहोरेको कोशीको पनि 4 अङ्क नै छ। यसअघि मध्य प्रदेशलाई पराजित गरेको आर्मीले बागमतीसँग हार बेहोरेको थियो। कोशीले बागमती र मधेसलाई हराएको थियो। धनगढ़ी स्थित फाल्फा क्रिकेट मैदानमा कोशीले प्रस्तुत गरेको 37 रनको लक्ष्य आर्मीले 4 बल बाँकी रहँदा 1 विकेट गुमाउँदै पूरा गर्यो। एनफायु 16 युथ लीग अन्तर्गत मंगलबार सम्पन्न विभागीय डर्बीमा नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी क्लब विरूद्ध 13-0 एकतर्फी जित दर्ता गरेको छ। जितसँगै एपीएफले 7 खेलमा 17 अङ्क जोडेको छ। 7 खेलमा पराजित आर्मी अङ्कविहीन छ। सातौं बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा एपीएफलाई जित दिलाउन सन्दीप पुलामीले 5, अविनाश वाइवाले 3, प्रेम बहादुर खरेलले 2 तथा रितेश सुनार, तेन्जिङ शेर्पा र रमेश अधिकारीले समान 1-1 गोल गरे। मंगलबारै सम्पन्न पहिलो खेलमा 3-स्टार क्लबले एएफसी कुमलटार विरूद्ध 5-1 जित निकालेको थियो। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेलाई 1 खेलको प्रतिबन्ध लगाएको छ। आचार संहिता विपरीत कार्य गरेकाले सन्दीपलाई कार्यवाही गरिएको क्यानका प्रवक्ता छुब्बी लामाले जानकारी दिनुभयो। गत साता जनकपुर र वीरगंजमा सम्पन्न भएको जय ट्रफी पुरूष एलिट कपका दौरानमा एम्पायरको निर्णय चित्त नबुझेको भन्दै सन्दीपले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका थिए। सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगिता मध्ये 1 खेल खेल्न पाउने छैनन्। सोही विषयमा उनीसँग स्पष्टीकरण पनि सोधिएको छ।
अझै अब मौसम। गण्डकी त्यसै गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा आंशिकदेखि सामान्यतया बदलिरही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागमा आज 1-2 स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 23.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.6 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 90%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:55 भयो भने सूर्यास्त भरे साँझ 5:36 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः पटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा यही माघ 18 गतेका लागि संघीय संसदको अधिवेशन आह्वान, जलवायु परिवर्तनले पारेको असर र समाधानबारे विश्व समुदायको ध्यानाकर्षण गराउन आगामी जेठ 2-4 गतेसम्म काठमाडौँमा सगरमाथा सम्वाद आयोजना गर्ने सरकारको घोषणा, बाक्लो कुहिरो र हुसुसँगै चिसो बढ़ेपछि तराई मधेसको जनजीवन प्रभावित, सरकारी अस्पतालमा बढ़दो बिरामीको चाप व्यवस्थापन गर्न सुरक्षा निकायबाट संचालित अस्पतालहरूसँग सहकार्य गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्ताव, टर्कीको एउटा होटलमा आग लागि हुँदा कम्तीमा 76 जनाको मृत्यु, र प्रधानमन्त्री कप महिला राष्ट्रिय T20 क्रिकेटमा जीत निकाल्दै बागमती प्रदेश सुपर फोरमा। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।